यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। निर्वाचनका लागि शान्तिपूर्ण र भयरहित वातावरण निर्माणमा संचार माध्यमले भूमिका खेल्नुपर्नेमा उपराष्ट्रपति राम सहाय प्रसाद यादवको जोड़। लोकतन्त्र र सामाजिक न्यायको विषयमा कंग्रेसले कसैसँग सम्झौता नगर्ने नेपाली कंग्रेसका सभापति गगन कुमार थापाको भनाई। इजरायली आक्रमणमा परि गाजा क्षेत्रमा कम्तीमा 6 बालबालिका सहित 31 जनाको मृत्यु। र आईसीसी T20 विश्वकपको अभ्यास खेलमा नेपालको लगातार दोस्रो जीत। उपराष्ट्रपति राम सहाय प्रसाद यादवले निर्वाचनका लागि शान्तिपूर्ण र भयरहित वातावरण निर्माण गर्न संचार माध्यमहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भएको छ। नेपाल टेलिभिजनको 41 वार्षिकोत्सवका अवसरमा आज काठमाण्डौमा आयोजित समारोहमा उपराष्ट्रपति यादवले समावेशिता, समान अवसर र सबैको आवाजको प्रतिनिधित्व गर्न सक्ने गरी भूमिका खेल्न संचार माध्यमहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले सार्वजनिक सेवा प्रसारणले तथ्यपूर्ण समाचार सामग्री प्रसारण गरी सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणका लागि युवा पुस्ताले उठाएको आवाजको सम्बोधन गर्नुपर्ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपाल PSB का कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारण राज्यले दिएको दायित्व पूरा गर्न अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय आवश्यकताका आधारमा नागरिक केन्द्रित भएर अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले सार्वजनिक सेवा प्रसारणले प्रसारण गरेका सामग्रीले नेपालको बहुभाषिक र बहुसांस्कृतिक समाजको प्रतिनिधित्व गर्नुका साथै समावेशिता र राष्ट्रिय एकतालाई बलियो बनाउन भूमिका खेल्दै आएको बताउनुभयो। कार्यक्रममा नेपाल टेलिभिजनमा लामो समय योगदान गर्नुहुने कर्मचारीहरूलाई दीर्घ सेवा पदकबाट सम्मान गर्नुका साथै सर्वोत्कृष्ट संवाददाता तथा उत्कृष्ट संवाददाताहरूलाई पुरस्कृत गरिएको थियो। नेपाल टेलिभिजनको देशमा भूसतही प्रसारण मार्फत 52% भूभाग र 72% जनतामा पहुँच पुगेको छ भने दैनिक 7 भाषामा समाचार, 25 भाषाका साप्ताहिक कार्यक्रम र थप 2 भाषामा साप्ताहिक समाचार प्रसारण गर्दै आइरहेको छ। निर्वाचन आयोगले आचार संहिता उल्लंघनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढ़ाएको छ। फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचार संहिता 2082 कार्यान्वयनमा ल्याएको छ। आचार संहिताको पूर्ण पालना गराउन आयोगले सरकारवाला सबै पक्षलाई ध्यान आकर्षण गराउँदै आएको छ। केन्द्रीय आचार संहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारी आधारमा हालसम्म राजनैतिक दल, उम्मेद्वार र संस्था गरी 21 स्पष्टीकरण सोधिएको थियो। त्यसमध्ये 5 मात्रै जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ। आचार संहिताको उल्लंघन हुने गरी मिथ्या एवं भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैर कानूनी कार्य गर्ने व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानूनी दायरामा ल्याउन पहल भइरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। निर्वाचन आयोगले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले 7 प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो। त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एक भन्दा बढ़ी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूना सार्वजनिक गरेको छ। नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार उम्मेद्वारको संख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले बदलिएको कंग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढ़ेको बताउनु भएको छ। नेपाली कंग्रेस काठमाण्डौ क्षेत्र नम्बर 4 आज आयोजना गरेको कार्यक्रममा उहाँले कंग्रेस नयाँ काम सोच र संकल्पका साथ अगाडि बढ़ेको र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान शुरू भएको बताउनुभयो। लोकतन्त्र र सामाजिक न्यायको बारेमा कंग्रेसले कसैसँग सम्झौता नगर्ने बताउनुहुँदै सभापति थापाले विशेष महाधिवेशनले पार्टीभित्र गुट र भागभण्डाको राजनीति अन्त्य गरेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट एकता आजको आवश्यकता भएको बताउनु भएको छ। सोलु काठमाण्डौ सम्पर्क समन्वय समितिले आज काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा तथा वैदेशिक षड्यन्त्रलाई परास्त गर्न नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको बताउनुभयो। तनहुमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजनाको कामलाई तीव्र गतिमा अगाडि बढ़ाइएको छ। रिसिङ गाउँपालिका एकमा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजमा कामलाई तीव्र गतिमा अघि बढ़ाइएको हो। आयोजनाको प्याकेज एक अन्तर्गत बाँध लगायतका संरचना हेडवर्क्स, प्याकेज दुई अन्तर्गत मुख्य सुरूङ, विद्युत गृह तथा सम्बन्धित उपकरण र प्याकेज तीन अन्तर्गत दमौली भरतपुर 220 केबी प्रसारण लाइनको काम भइरहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो। स्वास्थ्य बीमा बोर्डले बिरामीलाई अनावश्यक रिफर नगर्न आग्रह गरेको छ। स्वास्थ्य बीमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई निर्देशन दिँदै बोर्डले अनावश्यक रिफर नगर्न आग्रह गरेको हो। बोर्डका कार्यकारी निर्देशक डाक्टर कृष्ण पौडेलले सेवा प्रदायक स्वास्थ्य संस्थालाई हिजो परिपत्र गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको जानकारी दिनुभयो। उहाँले अस्पतालमा सेवा उपलब्ध हुँदाहुँदै पनि बिरामीलाई अनावश्यक रूपमा अन्य स्वास्थ्य संस्थामा रिफर गर्ने गरेको पाइएकाले यस्तो निर्देशन दिएको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। चितवनको भरतपुरमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका तीन बस्ने 55 वर्षीय तेज बहादुर पाठक रहेका छन्। आज दिउँसो घर नजिक बाटोमा गैंडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। गाजाको खान युनिस र अन्य शहरमा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा 6 बालबालिका सहित 31 प्यालेस्टाइनीको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। गत अक्टोबर 10 भएको युद्धविराम पश्चात हालसम्म इजरायली आक्रमणमा परि 500 भन्दा बढ़ी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। इजरायलले चिकित्सा आपूर्ति, औषधि र चिकित्सक उपकरणको गम्भीर अभावको बीचमा युद्धविराम सम्झौताको गम्भीर उल्लंघन जारी नै राखेको छ। इजरायल र गाजाबीच सन् 2023 शुरू भएको युद्धमा करिब 72,000 प्यालेस्टाइनीले ज्यान गुमाएका थिए भने 1,71,000 भन्दा बढ़ी मानिस घाइते भएका छन्। इजरायल र हमासले बारम्बार एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै आएका छन्। पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बल र विद्रोही समूह बीच भिडन्त हुँदा कम्तीमा 10 सुरक्षाकर्मी र 37 विद्रोही मारिएका छन्। प्रतिबन्धित बलुचिस्तान लिबरेशन आर्मी बीएलएले क्वेटा, नौस्की र ग्वादर जिल्लाहरूसहित एक दर्जन भन्दा बढ़ी स्थानमा एकसाथ आक्रमण गरेको स्रोतलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ। पाकिस्तानी सशस्त्र बल फ्रन्टियर कप्स र बलुचिस्तान प्रहरीले तीव्र गोलीबारीपछि आतंकवादीहरूको योजना विफल पार्दै द्रुत प्रतिक्रिया दिएको स्रोतले जनाएको छ। सुरक्षा स्रोतका अनुसार विगत 48 घण्टामा यस क्षेत्रमा कुल 88 जना विद्रोही मारिएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
नेपाल उद्योग वाणिज्य महासंघले आगामी निर्वाचनका क्रममा राजनीतिक दलहरूले प्रस्तुत गर्ने घोषणा पत्रमा निजी क्षेत्रको संरक्षण, प्रवर्धन र मनोबल अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिन आग्रह गरेको छ। महासंघले शनिबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा राजनीतिक दलले अर्थतन्त्र सुधारलाई केन्द्रमा राख्नुपर्नेमा जोड़ दिएको हो। पत्रकार सम्मेलनमा महासंघले निजी क्षेत्र संरक्षण एवं प्रवर्धन योजना लागू गर्नुपर्ने प्रस्ताव पनि राखेको छ। त्यस अन्तर्गत उद्योग तथा व्यावसायिक प्रतिष्ठान र व्यवसायीको निजी सम्पत्ति टेक्नोलोजीको सुरक्षाका लागि सशस्त्र प्रहरी बल अन्तर्गत केन्द्रमा औद्योगिक तथा व्यावसायिक सुरक्षा निर्देशनालय र प्रत्येक जिल्लामा त्यसका इकाई स्थापना गर्नुपर्ने सुझाव दिएको छ। पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूले देशका उद्यमी व्यवसायीको मनोबल उच्च राख्ने गरी घोषणा पत्र तयार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। सरकारले मुलुकका प्रमुख गैर बैंकिङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय गठन गर्ने भएको छ। सरकारले हालै स्वीकृत गरेको 5 वर्ष वित्तीय क्षेत्र विकास रणनीतिले गैर बैंकिङ वित्तीय संस्थाको स्थापना सञ्चालन र नियमनका लागि अलग्गै संस्थागत संयन्त्र विकास गर्ने स्पष्ट मार्गचित्र अभिसारेको छ। गत पुष 28 गते बसेको मन्त्री परिषद बैठकले रणनीतिलाई स्वीकृत गरिसकेको छ। अर्थ मन्त्रालयको मातहतमा रहेर सञ्चालन हुँदै आएका कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको नियमन, अनुगमन र जोखिम व्यवस्थापनमा संस्थागत कमजोरी बढ्दै जान थालेको सन्दर्भलाई सम्बोधन गर्दै 5 वर्षीय वित्तीय क्षेत्र रणनीतिले गैर बैंकिङ वित्तीय संस्थाहरूका लागि छुट्टै नियामक संयन्त्र विकास गर्ने प्रस्ताव अघि सारेको हो। वीरगंज भन्सार हुँदै चालू आर्थिक वर्षको 6 महिनामा 5,68,00,000,000 रूपियाँको 15,43,00,000 किलोग्राम धान आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने 6,09,00,000,000 मूल्यको धान नेपालमा भित्रिएको थियो। 6 महिनाको अवधिमा वीरगंज नाका हुँदै 3,41,00,000,000 मूल्य पर्ने मकै, 1,61,00,000,000 मूल्यको चामल र 33,00,00,000 मूल्य पर्ने माल्ट, 23,73,00,000,000 मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न समेत आयात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ। 6 महिनाको अवधिमा 11,57,00,000,000 मूल्यका 16 थरी खाद्य पदार्थ नेपालमा आयात भएका छन्। गत आर्थिक वर्षको 6 महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा त्यस नाका हुँदै हुने खाद्य पदार्थको आयात 21,00,00,000 रूपियाँले घटेको छ। अन्तर्राष्ट्रिय कार्यालय भैरवाले चालू आर्थिक वर्ष 2082-83 छ महिनामा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ। यस अवधिमा त्यस कार्यालयले 8,17,19,97,000 राजस्व संकलन गरेको छ। कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोखरेलले गत आर्थिक वर्षको सोही अवधि भन्दा यस वर्ष 47.4% राजस्व संकलनमा वृद्धि भएको जानकारी दिनुभयो। खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोग गरी पहिलो पटक 11 मुरी तिते फापर उत्पादन गरेको छ। गाउँपालिकाले कार्यान्वयनमा ल्याएको रैथाने बाली प्रवर्धन कार्यक्रम अन्तर्गत विनियोजन गरिएको बजेटबाट यस वर्ष 11 मुरी तिते फापर उत्पादन गरिएको हो। गाउँपालिकाले आर्थिक वर्ष 2082-83 वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तिते फापर खेती लगाएको हो। गाउँपालिकाले यसअघि 100 ठाउँको बाँझो जमिन उपयोग गरेर 6,000 केजी आलु उत्पादन गरेको थियो।
अब खेल समाचार रमेश टमटाबाट।
आईसीसी T20 विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जीत निकालेको छ। भारतको एमसीए प्रेसिडेन्ट 11 विरूद्ध शनिबार 48 रनको जीत निकाल्यो। यसअघि बिहिबार भएको पहिलो खेलमा नेपालले 7 विकेटको जीत निकालेको थियो। शनिबार भएको खेलमा टस जितेर शुरूमा ब्याटिङ गरेको नेपालले 5 विकेटको क्षतिमा 183 रन बनायो। नेपालका लागि आरिफ शेखले अर्धशतक बनाए। शेखले 42 बलको सामना गर्दै नट आउट 66 रन बनाए। पूरा ओभर खेल्दै 5 विकेटको क्षतिमा नेपालले 183 रन बनायो। 184 रन पछ्याएको एमसीए का लागि मूलचन्दनीले सर्वाधिक 47 रन बनाए भने अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्। यसअघि शुक्रबार राति भएको पहिलो खेलमा 143 रनको लक्ष्य नेपालले 17.2 ओभरमा 3 विकेटको क्षतिमा भेटाएको थियो। सो खेलमा नेपालका लागि कप्तान रोहित पौडेलले अभिजित सर्वाधिक 50 रन बनाएका थिए। अब विश्वकप अगाडि नेपालले चेन्नईमा फेब्रुअरी 3 संयुक्त अरब इमिरेट्स यूएई र फेब्रुअरी 5 क्यानाडासँग वार्म अप खेल खेल्नेछ। भारत र श्रीलंका हुने विश्वकपको शुरूआत नेपालले फेब्रुअरी 8 इंग्ल्याण्डसँग खेल्दै शुरू गर्नेछ। विश्वकपमा नेपाल समूह सीमा परेको छ। यस समूहमा नेपाल सहित 2 पटकको विजेता वेस्ट इण्डिज, 1 पटकको विजेता इंग्ल्याण्ड, स्कटल्याण्ड र इटाली छन्। पोखरामा पहिलो पटक आयोजना गरिएको दक्षिण एसियाली फुटबल महासंघ साफ अण्डर 19 महिला फुटबलमा बंगलादेशले विजयी शुरूआत गरेको छ। शनिबार पोखरा रंगशालामा भएको फुटबल खेलमा बंगलादेशले भूटानलाई 12-0 पराजित गर्यो। बंगलादेशका खेलाड़ी मोस्ट मुन्की अख्तर, श्रीमती तीर्सना रानी र अल्पी अख्तरले व्यक्तिगत ह्याट्रिक पूरा गरे। माघ 24 गतेसम्म सञ्चालन हुने खेलमा शनिबार नै नेपाल र भारतबीच खेल हुँदैछ। प्रतियोगितामा नेपाल, भारत, भूटान र बंगलादेश सहभागी छन्। कप्तान इन्दु वर्मा घाइते भएपछि उपकप्तान पूजा महतोलाई राष्ट्रिय महिला क्रिकेट टोलीको कप्तानको जिम्मेवारी दिइएको छ। नेपाल क्रिकेट संघ क्यानले फेब्रुअरी 13 तारीखदेखि थाइल्याण्डमा शुरू हुने राइजिङ स्टार्स महिला एसिया कप प्रतियोगिता विजेताका लागि पूजाको कप्तानीमा टोलीको घोषणा भएको हो। टोलीमा पूजा सहित बिन्दु रावल, सम्झना खड्का, रूबी पोद्दार, रूबिना छेत्री, कविता जोशी, कविता कुंवर, सीता राणा मगर, रिया शर्मा, सुमन विष्ट, अनु कठायत, मनिषा उपाध्याय, काजल श्रेष्ठ र सिमना केसी छन्। राइजिङ स्टार्स एसियन कपको समूह एमा रहेको नेपालले पाकिस्तान र भारतको ए टीम तथा युएईसँग प्रतिस्पर्धा गर्नेछ। समूह बीमा बंगलादेश ए, श्रीलंका ए, मलेसिया र थाइल्याण्ड रहेको छ। टी20 विश्वकप ग्लोबल छनौटमा नेपाल समूह चरणबाट बाहिरिएको थियो।
अब मौसम। आज राति सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ। कोशी मधेस र बागमती प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। निर्वाचनका लागि शान्तिपूर्ण र भयरहित वातावरण निर्माणमा संचार माध्यमले भूमिका खेल्नुपर्नेमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवको जोड़। लोकतन्त्र र सामाजिक न्यायको विषयमा कंग्रेसले कसैसँग सम्झौता नगर्ने नेपाली कंग्रेसका सभापति गगन कुमार थापाको भनाई। इजरायली आक्रमणमा परि गाजा क्षेत्रमा कम्तीमा 6 बालबालिका सहित 31 जनाको मृत्यु र आईसीसी टी20 विश्वकपको अभ्यास खेलमा नेपालको लगातार दोस्रो जीत। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।